الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تعالى في القرآن الكريم والفرقان الحميد قل أغير الله أتخذ وليا فطر السماوات والأرض فاتر السماوات والأرض وهو يطعم ولا يطعم قل إني أمرت أن أكون أولا من أسلم ولا تكونن من المشركين اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم ولا يصل وسلم دائما أبدا على حبيبك من دانت به الأسرار وعز السامعين الكرام السلام عليكم ورحمة الله وبركاته. اللہ کریم نے ارشاد فرمایا ہے کہ فرما دیجئے کہ کیا میں اللہ کے سوا کسی اور کو اپنا مددگار بناؤں جو آسمانوں اور زمین کا پیدا کرنے والا ہے اور وہ کھانے کو دیتا ہے اور اس کو کوئی کھانے کو نہیں دیتا. فرما دیجئے بے شک مجھے حکم ہوا ہے کہ میں سب سے پہلے اسلام قبول کروں اور آپ ہرگز مشرکوں میں سے نہ ہوئیے. سورۃ الانعام ہے اور یہ مکی سورہ مبارک ہے. مکہ المکرمہ میں جو مصیبتیں جو مسائل نبی کریم صلی اللہ علیہ وسلم کو پیش آتے رہے تو وقتاً فوقتاً ضرورت کے مطابق اللہ کریم رہنمائی ارشاد فرماتے رہے. اس آیہ کریمہ میں بھی جو بیان فرمایا گیا ہے کہ جو دار دنیا یا یہ جو دارالعمل ہے چونکہ اسے اللہ کریم نے سبب سے پیدا فرمایا ہے, حق سے دوری نہ صرف ذات تک محدود کرتی ہے بلکہ بھروسہ بھی جو ہے اسے بھی غیر اللہ تک منسلک کرتی چلی جاتی ہے. چونکہ دین اسلام جو تعلیم ارشاد فرماتا ہے اس کے تحت اسباب کا اختیار کرنا لیکن توکل الی اللہ, یہ وہ راستہ ہے جو دین اسلام رہنمائی فرماتا ہے. جب حق سے دوری ہو اور صرف دنیا ہو تو پھر انسان صرف اسباب تک ہی اکتفا کرتا ہے کیونکہ اس سے آگے اس کا یقین ہی نہیں ہے. تو جب اسباب دنیا کی بات آتی ہے تو مال و دولت کی بات ہو, جاہ و جلال یا طاقت کی بات ہو, تو پھر انسان ایک دوسرے کو دیکھتا ہے اور اپنی ضروریات کی تکمیل کا ذریعہ سمجھتا ہے. میں نے پچھلے بیان میں بھی غالباً یہ بات عرض کی تھی کہ مکہ المکرمہ ایک مذہبی حوالے سے بھی اور تجارتی حوالے سے بھی ایک مرکزی حیثیت خطہ عرب میں رکھتا تھا. اسی لیے وہاں کے جو رؤساء ہیں, جو امراء ہیں, ان کا دنیا کے مختلف حصوں میں تعلق ہونا اور مختلف حصوں کے مقتدر لوگوں سے اس وقت کے بادشاہوں سے شہنشاہوں سے ان کے درباروں تک کی رسائی کا ہونا, اس سارے کا جو دار و مدار ہے اسی مرکزی حیثیت کے ان دو پہلوؤں سے منسلک ہے. اب جب یہاں سے تجارتی قافلے دنیا جہان میں جہاں تک اس وقت رسائی ممکن تھی سفر اختیار کرتے تھے تو ہر جگہ کے لوگوں کی سوچ اپنی, ہر جگہ کے لوگوں کے مزاج اپنے, اور جب حق سے دوری ہو تو پھر جس طرح کے مزاج ہیں, جس طرح کے طاقتور لوگوں کے مزاج ہیں, کمزور لوگ پھر ان کی پیروی میں اسی طرح اختیار کرتے ہیں. تو اللہ کریم نے پیدائشی طور پر چونکہ انسان کو عبادت کے لیے پیدا فرمایا ہے تو بھلے یہ حق چھوڑ دے لیکن اس کے اندر جو وہ جو پیدائشی صفت ہے وہ اسے کہیں نہ کہیں ضرور اس کا سجدہ, اس کا ماتھا ٹکاتی ہے, یہ کہیں نہ کہیں تسبیح ضرور کرتا ہے. تو جب وہ تجارتی قافلے دنیا میں مختلف ممالک میں مختلف شہروں میں مختلف مذاہب کے لوگوں کے پاس جاتے ہیں تو طرح طرح کی وہ مذاہب جو ہیں وہ ساتھ مکہ المکرمہ میں بھی آئے. تو خطہ عرب میں واحد ایسا شہر تھا جہاں پر بے شمار مذاہب کا امتزاج تھا. ایک قدر جو مشترک تھی وہ نظام معاشرت تھا. مذہبی عبادات یا عقائد اس میں ہر ایک اپنی پسند پر تھا, کثیر پھر بھی بت پرستی پر تھی. لیکن عمومی جب بات کی جاتی ہے تو اس میں آتش پرست بھی تھے, اس میں یہودی و عیسائی بھی تھے, اس میں باقی جو مذاہب ہیں ان سے تعلق رکھنے والے بھی تھے. لیکن اس سارے کے باوجود جو نظام معاشرت ہے, جو لین دین ہے, جو روزمرہ کی زندگی کی ضروریات اور اس کی تکمیل کے حصے ہیں, وہ سارے ایک تھے. وہاں اختلاف نہیں تھا. جب نبی کریم صلی اللہ علیہ وسلم نے دعوت حق ارشاد فرمائی تو قرآن کریم یا دین اسلام ماد عقائد کا نام نہیں ہے. عقائد بنیاد ہیں. اس بنیاد پر جو در و دیوار ہیں وہ عبادات تعمیر کرتی چلی جاتی ہیں, اور جو معاملات ہیں اس کی تعمیر کو مکمل کرتے ہیں. اس لیے کہ جو مانا اس کی شہادت کیا ہے؟ چونکہ ماننا کوئی ایسی شے نہیں ہے کہ جو وجود رکھتی ہو ظاہری طور پر, کہ جی کسی نے مانا اور اس کا ماننا جو ہے وہ ظاہری طور پر کہیں رکھا ہے, دیکھا جا سکتا ہے, یا اس کی شہادت ہے. جو عقیدہ ہے اور جو مانا ہے اس کی نشانی ہی اعمال ہے. اب جب عبادات کی بات آتی ہے تو عبادات اس قابل کرتی ہیں کہ بندہ مومن جو ہے اسے قرب الہی نصیب. اب جب عبادات میں وہ حضور حق کی کیفیت نصیب ہو, تعمیل حکم کی جو صورت ہے اس میں اسے اختیار کرنے کی قوت نصیب ہو, تو پھر امتحان گاہ کیا ہے؟ تو امتحان گاہ معمولات زندگی ہیں, روزمرہ کے جو حصے ہیں زندگی کے, جو جنہیں آپ معاشرتی معاملات کے تحت ایک کلی طور پر کہہ سکتے ہیں, یہاں حصے آ جاتے ہیں. تو اسلام نے نہ صرف کفر یا شرک کو رد فرمایا بلکہ عبادات کی تربیت اور تعلیم دیتے ہوئے نظام حیات کے ایک ایک حصے میں رہنمائی فرمائی. اب جہاں تک بات تھی ایک مذہب کے حوالے سے, عقیدے کے حوالے سے, تو وہاں تک تو وہ بھی مطمئن تھے کہ جی خیر ہے, یہاں تک تو ٹھیک ہے. لیکن جب ان کے معاملات کے رد کی بات آتی ہے, اور حق کا ماننا صرف یہ نہیں ہوتا کہ سب حق ہیں, حق کے ماننے کے ساتھ یہ بھی ضروری ہے کہ باقی جو کچھ ہے وہ نہ حق ہے, یہاں آ کر ان کا اعتراض بن جاتا. تو پھر انہوں نے طرح طرح کوشش کی, طاقت کو بھی استعمال کیا, ظلم ڈھائے, اور پھر جو کیفیت انہیں لالچ کی سمجھ آئی اسے بھی دینے کی کوشش کی. ایسی صورتحال ظاہراً بھی پیش آئی مکی زندگی میں کہ کفار نے اس طرح مسلمانوں کو ایک الگ تھلگ اور ایک ایسی صورت میں پہنچا دیا کہ کوئی رابطہ معاشرے کا ان سے نہ رہا, نہ کوئی لین دین کرتا تھا, نہ کوئی کلام کرتا. خشک پتے اور خشک چمڑے کو بھگو بھگو کر کھانے کی بھی صورت پیش آئی. شیب ابی طالب کے واقعات میں آپ یہ حالات پڑھ لیں کہ وہاں کیا صورت پیش آئی تھی. لیکن جو پہلو بھی مشکل کے حوالے سے آیا, یا کسی نے بہم گفت و شنود کے تحت نہ حق کی دعوت دی, تو اللہ کریم نے فرمایا میرے حبیب کل آغیر اللہ اتخذ ولیا فطر السماوات والارض, فرما دیجئے کیا میں اللہ کے سوا کسی اور کو اپنا مددگار بنا لوں؟ یہ جہان فانی, اس جہان کے باسی فانی. اس جہان کی طاقتیں فانی، اس جہان فانی میں اگر کوئی بقا ہے تو وہ عمل صالح کی ہے، وہ اس تعمیل حکم کی ہے جو ارشاد باری تعالیٰ ہے، جس کی تعلیم نبی کریم صلی اللہ علیہ وسلم نے دی. تو اللہ کریم نے ارشاد فرمایا کہ اے میرے حبیب فرما دیں، قل غیر اللہ اتخذ ولیا فطر السماوات والارض. اب پچھلے حصے میں جب فرمایا کہ میں اللہ کے سوا کسی اور کو اپنا مددگار بنا لوں، ساتھ پھر وہ کیفیت جو پروردگار عالم اس عالم خلق کو کہ اس کے تسلسل کو چلا رہا ہے، جو اس کا کرم اور احسان اور شان ربوبیت ہے، تو اس میں ارشاد فرمایا فاطر السماوات والارض، جو آسمانوں اور زمین کا پیدا کرنے والا ہے. اور اس سے پہلے جو حصہ ارشاد فرمایا نا ولین، تو ولی کا ترجمہ دوست میں لیا جاتا ہے، اور حضرت فرمایا کرتے تھے کہ عربی زبان بہت وسیع ہے، تو ویسے بھی کسی زبان کا دوسری زبان میں ترجمہ بہت مشکل ہے، اور جو ترجمہ قریب ترین ہو اسے کہتے ہیں بہت اعلیٰ ترجمہ ہے، چونکہ بعین ہی ممکن نہیں پھر زبان عربی ہو پھر اس کا ترجمہ ہم اپنی زبان اردو میں جب کریں تو اردو کی وسعت نہیں ہے عربی کے مقابلے میں، عربی بہت وسیع ہے. تو ولی دوست کے ضمن میں بات کی جاتی ہے، تو یہاں جب یہ بات کی جاتی ہے، منع کیا جا رہا ہے کہ اللہ کے سوا کسی کو دوست نہ بناؤ، تو اس میں ترجمہ کرتے ہوئے یہ بحث بھی علماء کی ملتی ہے کہ جی دوست تو ویسے ہے، یہاں پروردگار عالم کی یا خالق کی بات ہو رہی ہے، رازق کی بات ہو رہی ہے، تو مختلف پہلوؤں میں ترجمہ اور پھر اس کی آگے تفسیر میں اس کو تفسیری پہلو میں بیان کیا جاتا ہے، وضاحت کی جاتی ہے. تو بڑا خوبصورت حضرت نے اس کا ترجمہ یہاں بیان فرمایا، آپ نے کہا مددگار. ولی کا معنی اس آیا کریمہ میں جو حضرت جی نے فرمایا، جس میں وہ تعلق جو بندگی کی حدود میں رہے، جو مخلوق کے حصوں میں رہے اور جو خالق کے ساتھ تعلق ہے، اپنا مددگار. جب مددگار کی بات اللہ کی طرف جائے گی تو خالق ہے، اب جو مدد حاصل کر رہا ہے جب بات اس کی طرف جائے گی وہ تو مخلوق ہے. کوئی حصہ کوئی شے بچتی نہیں جو اس رشتے کے تحت نہ آتی ہو، چونکہ از خود وجود تو کسی کا ہے نہیں، از خود کسی چیز کی تکمیل ہو نہیں سکتی جب تک اللہ رب العالمین نہ چاہے. تو اس مالک ہے، مالک کل کائنات ہے، حتمی بات ہے اور قادر مطلق ہے. تو فرمایا کہ اللہ کے سوا کسی اور کو مددگار بناؤں، یہ کیسے ممکن ہے؟ یہ سوالیہ پہلو ہے، کیا میں یہ سوالیہ پہلو ہے کہ کیا میں اللہ کے سوا، یعنی یہ ممکن ہی نہیں ہے، ایسا ہو کیسے سکتا ہے؟ اور وہ مالک ہے، وہ مددگار ہے جس نے زمین و آسمان کو پیدا فرمایا. اب ہم اپنی زندگی میں اپنی وجودی یا ذہنی استعداد کو بروئے کار لاتے ہوئے جب اس عالم خلق کی وسعتوں کو دیکھتے ہیں تو آسمان کی وسعتیں ہمارے پیمانوں میں نہیں آتی. بڑی ترقی کی ہے سائنس نے، اور اس کی ترقی میں اٹھایا گیا ہر قدم جہاں وہ کسی بات کے قابل ہوئی ہے، اس نے شہادت دی ہے جو کچھ قرآن کریم نے فرمایا اس شعبے میں وہ بھی درست، جو کچھ اس کی شرح فرمائی نبی کریم صلی اللہ علیہ وسلم نے وہ بھی حق. اب جتنی بھی ترقی ہو گئی، جیسی جیسی جدت آ گئی، آسمان کی وسعت کو یہ ترقی نہیں پہنچ سکی، اس کی وسعت کو نہیں بتا سکی. اور جہاں تک کی پہنچ کا اعلان کیا جاتا ہے وہ ایک پہلو ہم دیکھتے ہیں کہ جی چاند پر پہنچ گئے اور اس کی صورت یہ ہے اور وہاں کے حالات یہ ہیں یا وہاں کی زمین یہ ہے، اس کے دوسرے پہلو کو ہم دیکھتے ہی نہیں جو ناقدین کا ہے، جو اس پر اعتراض کرتے ہیں. और इस ग्लोबलाइजेशन में ये जो आज की दुनिया है और जितनी ये इसकी एक्सेस है और जितनी इस एक्सेस पर दस्तरस या ताकत रखते हैं जो कौमें या जो ममालिक, वो उस तरह की चीज़ों को पहुंचाना चाहते हैं जो वो चाहते हैं कि पहुंचे, और जिस चीज़ के रद्द को वो नहीं उजागर करना चाहते उसे ये आज का जो निज़ाम है, निज़ाम नशरियात, ये उसे रोक लेता है। तो बात ज़मीन व आसमां की हो रही थी, फिर इस ज़मीन व आसमां की सिर्फ मिसाल महज बयान में नहीं, अपने ज़िंदगी के तसलसल में देखिए, अपनी ज़िंदगी की ज़रूरियात की तकमील में देखिए। माज़ लफ्ज़ ज़मीन कह देना तो इसके मानी व मफाहीम पूरे नहीं करेगा कि इसको समझने के लिए जब आप इस ज़मीन की बनावट से लेकर इस ज़मीन की अपनी ज़िंदगी के लिए ज़रूरत के पहलुओं तक देखेंगे तो समझ आएगी कि इस ज़मीन की तख्लीक में क्या क्या नमूने। इसी ज़मीन को अल्लाह करीम सोने का बना देते ना जी। अब सोना कितना कीमती है, तारीख़ इंसानी को देखते आइए, तरह तरह की जो लेन देन के चीज़ें हैं या दौलत के जो एक दूसरे के साथ लेन देन के मामले हैं, बेशुमार पैसा जो है वो शक्लों में मिलता है, लेकिन उसकी कदर जो है, उसका वज़न जो है, वो सोने पर इन्हिसार करता है। यानी सोना वो धात है जो हर वक्त कीमती रही है तारीख इंसानी में और आज भी कीमती है। अब मिट्टी के मुकाबले में सोना बहुत कीमती है, लेकिन अगर जमीन सोने की होती तो जिंदगी ना होती, मैं और आप बैठे बातें ना कर रहे होते। इस जमीन का इस मिट्टी से होना और इस मिट्टी की इन खसूसियात का होना, ये शान है परवरदिगार आलम की। और जब आप इसको इस तहकीकी पहलू में देखेंगे तो समझ आएगी कि कुरान करीम जो ये दावत हक इरशाद फरमाता है तो इसे एक नजर देखे तो सही कि ये जो पूरा निजाम हयात है ये कैसे अज खुद चला जा रहा है, ये कैसे मुमकिन है कि एक चीज जो है वो पूरी होती है, उससे आगे दूसरा हिस्सा शुरू हो जाता है, उससे आगे अगला हिस्सा शुरू हो जाता है। इसी आसमान की मिसाल है कि मदो जदर कहां हुई मैं और आप नहीं देख रहे, समुन्दर से भाप उठी, बादलों ने उठा ली। अब बादलों में आज का जो हमारी जिद्दत है, ये जो मुसाफत के जराए हैं उनमें हवाई जहाज एक ऐसा जरिया है जो महीनों की मुसाफतों को घंटों में ले आया। अब वहां उस सफर को इख्तियार करते हुए कई बार ये देखा है कि बादल बिल्कुल ऐसे ही जैसे धुंध है, इसी तरह उसमें से जहाज गुजरता है, कोई रुकावट नहीं, कोई पानी नहीं, कोई जो बिजली की कड़क है उसका वहां ऐसा वजूदी हिस्सा नजर नहीं आता, जैसे धुंध है, जब धुंध पड़ती है तो उसमें से हम गुजरते हैं, इसी तरह जहाज बादल में से भी गुजरता है। लेकिन जहां अल्लाह करीम उस पानी को बरसाना चाहते हैं वहां जल थल हो जाती है, और अगर कुछ देर उसका बरसना ठहर जाए तो सैलाब आ जाते हैं। अब वो धुआं है, एक धुंध सी है, वो ऐसा पानी उठाए हुए है कि आप उस धुंध में से भी थोड़ा बहुत देख रहे हैं लेकिन उसकी उस उठाए हुए को नहीं देख पा रहे। तो उस मदोजजर से उठने वाले इन बुखारात ने वो पानी उठाया और नहीं मालूम कि उठा कहां से, बरसेगा जाकर कहां पर, फिर जहां बरसा वहां के हालात क्या है, कितनी किस्म और अनवा की जमीन है, किस तरह की जमीन में कितनी रुईदगी होगी और उससे क्या क्या पैदा होगा, उस जमीन के पेट में मौजूद जो हिस्से हैं बीज के वो किस किस हिस्से के हैं नहीं मालूम, फिर जो जिन्स पैदा होगी वो जिन्स मखलूक ने किस के हिस्से में रखी है नहीं मालूम, किसने खाया, किसका वजूद बना, किसका गोश्त किसके हिस्से में पहुंचा, किसने पकाया, किसने खाया। तो सिर्फ जमीन व आसमान की मिसाल नहीं, इस मिसाल में हयात इंसानी का एक तसलसल मिलता है। तो इसीलिए तो कुरान करीम जो है वो इन अल्लाह की इस सारी जो तामीर है इसके देखने में दावत भी देता है और इसकी निशानियां भी बयान फरमाता है। तो फरमाया वो जो आसमानों और जमीन का पैदा करने वाला है। अब इसमें एक इकाई है उस मखलूक में, फिर मजीद एक इकाई है जो है जो किसी की जात है। तो जो इस कारगए हयात का मालिक है, जिसने उसे पैदा फरमाए सारे जहान को, उसमें एक जमीन का एक खित्ता, एक शहर, उसकी आबादी में मखलूक एक जगह एक हिस्से में आकर बहस कर रही है, तो वो जो निजाम हस्ती चला रहा है और हर एक का पालनहार है, उसका इन्हसार छोड़ दिया जाए और एक जर्रे की हैसियत कायनात में जहां नहीं बनती उसकी बात मानकर इन्हसार उस पर कर लिया जाए। तो फरमाया फरमा दीजिए है मेरे हबीब कि क्या मैं अल्लाह के सिवा किसी और को अपना मददगार बनाऊं जो आसमानों और जमीन का पैदा करने वाला है। यहां एक और नुक्ता है। एक होता है किसी चीज का तसलसल, उस तसलसल के लिए उस शय का होना बुनियाद है। एक है किसी चीज का न होना और उसके न होने को होने की सूरत देना, यह तसलसल सानवी हैसियत रखता है उससे बढ़कर जो शय है कि वो शय थी नहीं, नॉन एग्जिस्टेंस यानी थी नहीं, है ही नहीं, वजूद ही नहीं है, उसको एग्जिस्टेंस दी यानी उसको वजूद दिया। तो जमीनों आसमान के तसलसल में हम अपनी जिंदगी और अपनी जरूरियात को देख रहे हैं। एक लहजे को सोचें तो उसे ये था ही कुछ नहीं, कोई शय थी नहीं जिससे पैदा। अब हम जिन्स की बात की मैंने थोड़ी देर पहले, तो जमीन है ना, उसमें पानी बरसा, उसमें रुईदगी आई, उससे जिन्स पैदा हुई। तो जब है कुछ नहीं कि जिससे कहा जाए कि इससे पैदा हो, वो तो ऐसा कादर मुतलक है कि जमीन और आसमान था कुछ नहीं, उसने इसे पैदा फरमाया। तो जो वो पैदा फरमा रहा है, फिर आगे इरशाद फरमाया हुआ युत्मो, वो खाने को देता है। और इस खाने को देने में सिर्फ कोई निवाले की बात नहीं है, पूरे निजाम हयात की तसलसल बात आ जाती है। आज अगर किसी ने एक निवाला खाया है तो उस निवाले के खाने में और इस सूरत के पहुंचने तक एक पूरा निजाम हयात है जो पीछे तसलसल से आ रहा और अजीब सूरत है। वो रब्बुल आलमीन है ना, हर एक की हर जरूरत पूरी फरमाते हैं। आप देखें कि जिस तरह शहराएं आजकल जिन्हें हम होटल कहते हैं, वहां पर मुसाफिर खाना खाता है, उस मुसाफिर के एक निवाले के पीछे आप देखिए कितनी मखलूक का रिज्क चल रहा है। उसे तैयार किसने किया, उसका सामान कौन लाया, इस निजाम का मालिक कौन है लोकल जो उसे चला रहा है, कहां वो खोशे फूटे, उसको इस निवाले तक पहुंचने में कितनी मखलूक है जिसका रिज्क अल्लाह ने तकसीम करता चला, एक निजाम है जो तकसीम दर तकसीम होता हुआ हर एक को हिस्सा उसका दे रहा है। हमारे सामने तो एक निवाला है ना कि अपनी भूख जो है वो उसे मिटाएगा, कि एक निवाला है। उस एक निवाले के तसलसल में रब कायनात ने कितनी मखलूक का रिज्क जोड़ दिया है, एक लहजे को सोचें तो बंदा हैरान होता जाता है। तो वो जो खाने को देता है, फिर इसकी दूसरी सूरत जो है वो ये है कि एक जात है अल्लाह की, फिर जहां बात हो रही है वो मखलूक है। अब खालिक मोहताज नहीं है, दुख पैदा करने वाला मखलूक मोहताज है, उसकी एहतियाज कौन पूरी कर रहा है जो खुद मोहताज नहीं। अब जो जिसकी एहतियाज पूरी हो रही है वो मोहताज होते हुए इनकार करता रहे, उसके इनकार की हैसियत कोई नहीं, क्योंकि उसके इनकार से हकीकत नहीं तब्दील होगी, वो मोहताज है, मोहताज रहेगा। एक ही दर है जहां से उसकी एहतियाज पूरी हो रही है, और वो है खालिक का दर, अल्लाह रब्बुल आलमीन, जो तमाम मखलूक का पालनहार है। और जब इस एहतियाज की बात आती है तो साथ ये जो इंसानी फितरत है कि इंसान का मिजाज जो ढलता है, ये किसी चाहत में ढलता है, किसी जरूरत में ढलता है, किसी मोहब्बत या किसी मकसद को ढलता है। तो यहां इरशाद फरमा दिए कि उस अल्लाह को छोड़ दिया जाए जो जमीन और आसमान का मालिक है, उस अल्लाह को छोड़ दिया जाए जो खाने को दे रहा है यानी जरूरियात पूरी, उस अल्लाह को छोड़ दिया जाए इसलिए कि तुम्हारी पसंद और है। तुम कौन हो? उसी जमीनों आसमान में बासी हो, और जब वो खाने को दे रहा है तो तुम्हारा खाना कहां से आ रहा है? वला युतम, और उसको कोई खाने को नहीं देता। ये जो तखलीकी पहलू हैं इनका बड़ा तसलसल है, बड़ा तसलसल है, लेकिन जब ये बात बारगाह इज्दी में जाती है तो ये तसलसल खत्म हो जाता है। और कोई है नहीं सिवाय अल्लाह के, ला इलाह, कोई इलाह नहीं है इल्लल्लाह सिवाय अल्लाह के, वहां बात जाकर खत्म हो जाती है, फिर हतमी बात आ जाती है। और जब बंदा अपनी पसंद को देखता है, अपनी चाहत को देखता है, तो ये क्यों भूल जाता है कि जो मैं तो मोहताज हूं, मेरी एहतियाज कहां से पूरी हो रही है? और जब इन चीजों को भूल जाता है तो फिर तजावज की तरफ जाता है। हदीस शरीफ का मफहूम अर्ज करता हूं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अक्सर ये कलमात अपनी दुआ में बयान फरमाया करते थे कि तू जिसे दे उसे कोई रोक नहीं सकता, और जिससे तू रोक ले उसे कोई दे नहीं सकता, और किसी की कोई हैसियत तेरे मुकाबल किसी को कोई हैसियत कोई फायदा दे नहीं सकती। यानी जो कुछ अता किया जा रहा है वो अल्लाह की तरफ से, और जिसे अल्लाह देना चाहे उसे कोई रोक नहीं सकता कि इसे ना मिले, चाहे वो मालो दौलत हो, चाहे उसकी हजियत हो, चाहे उसका इकराम हो, कोई सूरत हो। जिसके लिए हम भागते हैं, जिसके लिए अल्लाह का दर छोड़ते हैं और शिर्क की एक खफी पहलू को मुसलमान इख्तियार करता जाता है, कितने दुख की बात। तो शिर्क है ना जाहिरन, जहां अल्लाह करीम इरशाद फरमा रहे हैं कि इनकार फरमाइए। और ये कोई सवाल है कि गैर अल्लाह से मदद तलब की जाए या गैर अल्लाह का इसमें शामिल हो और एक शिरकी कैफियत हो, एक मानने में फिर एक बड़ी कैफियत है, बड़ी नाजक सी। सोचिएगा, तवक्कल इलल्लाह बुनियाद है बंदे मोमिन की, हर चीज का रद्द करता है फिर मानता है अल्लाह को इलाह। ला इलाह पहले रद्द करता है कि साफ कर दीजिए कोई है कोई नहीं इल्लल्लाह सिवाय अल्लाह। इस बात को स्कूलियों को अपनी जिंदगी में लिया। बासियत बंदे मोमिन, बासियत उम्मत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये सारा कुछ माना, इस माने का दावा किया और उस दावे पर ऐलान के साथ खड़े हैं। जब मामूलात जिंदगी में जाते हैं तो क्या लोगों से चीजें मनसूब करते हैं कि नहीं? फलां से मेरा तल्लक होगा तो मेरी कारोबारी हयात चलेगी, उस साहिब हैसियत से मेरा वास्ता होगा तो मेरी जरूरियात की तकमील होगी, वहां मेरा रिश्ता या तल्लक न रहा तो मैं कैसे दुनिया में जिंदगी बसर करूंगा? मान क्या रहे हो और सोच क्या रहे हो? ऐलान तो वदनियत बारी ताला का है, तो खफी पहलुओं में ये जो बातें हैं इन्हें शरीयत इस्लामी पर लाएं, ये शिर्क की किस्म बन जाएगी। ये वो सोचे हैं जो तंदे हैं, जो तारे हैं शिर्क की। और जब नया खाने दिल में ये तारे और ये तन्ने शिर्क की होंगी, अमाल क्या होंगे? तो ये वो सूरत है जो आज हमारा हाल है। कितनी मखलूक है जो सूद पर पैसे रख कर बैठी है। और हुक्म तो देखें कुरान करीम क्या फरमाता है सूद के बारे में। क्यों कहते हैं और हम क्या करें? कई दफा ये सवाल आता है कि जी हालात दुरुस्त नहीं, वसायल नहीं, सूद पर अगर पैसे न रखें तो हम क्या करें? और मैं सोचता हूं कि एक तो हराम खाना, एक उस तरह का हराम जो अल्लाह और उसके हबीब के मुकाबले आकर, अब जो मुकाबले आया वो कहां पहुंच गया, एक अलग बहस है। फिर आप ये भी साथ चाहते हैं कि उसे जस्टिफाई भी कर दिया जाए कि नहीं, तुम्हारे हालात ऐसे हैं, तेरे लिए सूद खाना जायज है, तू खाता रहे। तो खुद तो डूबे, साथ दूसरे को भी डुबोते चले जा रहे हो। तो सादा सी बात है भाई, ये हराम है, अल्लाह और उसके हबीब के मुकाबिल है। जरा बताएं ना अपने माशरे में निकल कर। बंदे मोमिन हो और उसके माशरे में निजाम सूद का हो तो ये क्या है? इसे किस पैराए में लेंगे? अगर निजाम हयात की इन खराफात और इन तजावजात को आंखें बंद करके हमने जिंदगी बसर करनी है तो फिर रोज़े क़यामत हिसाब क्या होगा? एक जुमला, एक फिक्र। अल्लाह बड़े माफ करने वाले हैं, अल्लाह की जात रहीम है, इसमें कुछ हक है। और जो अल्लाह के हुक्म के मुकाबिल कर रहे हो उसको कहां रखोगे? रहमत बारी ताला को आवाज दे रहे हो या गजब इलाही को बुला रहे हो? बात क्या कर? अपना आप तो देखो ना, खड़े कहां हो? तो जब इस सारी सूरत हाल को देखते हैं और इन कंप्रोमाइज को जो जिंदगी के हमने इख्तियार कर लिए इनको हम देखते हैं तो फिर इसका मतलब है कि हमने यही रहना है। ये जिंदगी यू ही चलती रहेगी, ये निजाम हयात यही रहेगा, उखरवी हयात कोई नहीं, वहां हिसाब नहीं देना। तो इस पहलू को जब आप अपने अंदर सोचेंगे तो समझ आएगी कि ये जो है ना कि वाह युद्ध हिमो वाला युद्ध, क्या ईमान सिद्क का है हमारा? इसमें वो खाने को देता है, उसको खाना कोई नहीं देता, वो मोहताज नहीं है, मालिक है कुल कायनात का, राजिक है, मरजूक हम हैं, वो नहीं। तो जब ईमान के इस हिस्से को अपनी जिंदगियों में टटोलें तो सही। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इरशादात में हदीस शरीफ का कुर्ब क़यामत के हवाले से ये भी बयान मिलता है कि आपने फरमाया कुर्ब क़यामत की जो निशानियां हैं वो जो सूद नहीं खाएगा सूद उसके हलक तक भी जाएगा। कैसे? हम इन सईदों पर जिन पर मुतमिन हैं, जिस पाक लिबास को पहन कर मुतमिन हैं, जिस जानमाज पर सईदा रेज हैं, जिस कपड़े से सर डांप रखा, इसकी एक एक तंद सूदी धागों की जो है, एक एक तंद इस सूदी निजाम से बनी है, जिस निजाम मईशत में जिनका अकाउंट करंट है, उस अकाउंट के मेंटेन रखने का जो पूरा निजाम है वो सूद पर है। जो नहीं खा रहा, इस सूद की खाक उसके गले तक भी पहुंच रही है। तो ये वो निशानी है जो कुर्बे क़यामत की है। तो ये ईमान मजबूत हो कि वह हुआ युतिमु वला युतम, उसे कोई खाने को नहीं देता, वो सबको खाना देता है। तो जब बात खाने की आएगी तो जरूरियात इसके तहत अगर इसे थोड़ा वसी करें ना, इसकी शरह करें, इसकी तफसीर करें, इसे खुले मानों में लें, एक तरफ वो है जो मोहताज नहीं है, जो अता फरमाता है, जो रब है। दूसरी तरफ है मखलूक, मोहताज है, उसकी एहतियाज पूरी होनी है, पूरी फरमाता है वो जो रब्बुल आलमीन है। उसमें जो मौका, जो इम्तिहान गा या जिसे इब्तला कहेंगे, वो असबाब की हयात है। उन असबाब पर कुल्ली जो है वो इन्हिसार करता है या सबब को सबब के तहत लेता है, तवक्कल अल्लाह करता है, ये इम्तिहान। अब इस इम्तिहान को, इस इम्तिहान में से पास होने को, इस इम्तिहान की तैयारी में वाजह फरमाया अकायद ने और इसकी तैयारी कराई इबादात ने। कहते हैं ना, हकूकुल इबाद की जो है वो माफी नहीं होगी, हकूकुल्ला माफ कर दिए जाए। हकूकुल्ला हकूकुल इबाद की तैयारी का सबब है, इस काबिल करते हैं कि बंदा जात से निकलता है, इस काबिल करते हैं कि अपनी जात और अपनी कामयाबी का एहसास होता है कि मैं हूं नहीं, जो कुछ है वो अल्लाह की जात है। जब बात वहां जाती है तो जो दूसरा हिस्सा है ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, कैसे मैं पाऊंगा अपने अल्लाह को, कैसे मैं उसकी रजा को हासिल करूंगा, कैसे इस इम्तिहान से गुजरूंगा, कहां से ये सारे हिस्से मुझे मिलेंगे, मेरी दस्तरस नहीं है, मेरी तो निगाह जाती है तो इस आसमान की वुस्सतों से टकराती नहीं है, इन्हीं वुस्सतों में खोकर फिर पलट आती है, टकराए तो तब जब मुझे दूसरा सिरा भी नजर आए, तो मैं कहां से ये सारे हिस्से, ये वो हिस्से हैं जो अल्लाह करीम के मुकर्रबीन मबूस हुए, हम पर तो उसका एहसान है कि हमें बेशत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से नवाजा। तो फरमाया कुल इन्नी उमिर तुअन अकून अव्वला मन अस्लमा वला तकूनन मिनल मुशरिकीन। फरमा दीजिए मेरे हबीब सल्लल्लाहु अलैहि वसल्लम, बेशक मुझे हुक्म हुआ है कि मैं सबसे पहले इस्लाम कबूल करूं, जो बेहतरीन नमूना है हमारे लिए, उसवे हसना है, जो अखलाके करीमा है, काना खुलकुल कुरान कलाम जाती है, अलिफ लाम मीम से वन नास तक तहरीरी सूरत हमें कुरान करीम की सूरत में अता हुई, किरदार की सूरत अगर इसी फरमान को देखेंगे तो वो उसवे मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है। आपकी जिंदगी मुबारक के शबो रोज है, आपकी जिंदगी मुबारक के मामूलात है, ये मोहब्बत और ये ताल्लुक, बड़ी बड़ी खूबसूरत इस पर तहकीक और बड़े खूबसूरत जुमले और खूबसूरत रहनुमाइयां मिलती। हजरत जी रहमतुल्लाह ताला अलैह फरमाया करते थे कि अगर कोई चाहता है कि उसे और इश्क मुस्तफ़ा नसीब हो सल्लल्लाहु अलैहि वसल्लम, सीरत पाक का मुताला किया करे, आपकी सीरत पाक पढ़ता रहेगा उसे आप सल्लल्लाहु अलैहि वसल्लम से और मोहब्बत बढ़ती चली जाए। आपकी जो हयात मुबारका है, आपके जो इरशादात हैं, आपकी जो जितनी सुन्नत मुबारक है उसकी बरकात है। फिर आपने जो पहलू इख्तियार फरमाया, जो हुक्म इरशाद फरमाया, वो हतमी और सही तरीन बात है। इंसानी अकल समझती है कि इसके अलावा जो कुछ है वो सारा जायद है, दुरुस्त या इतदाल है, तो वो ये है। एक तो उस कैफियत में और उस हाल जो है उस सीरत पाक का पढ़ना और मोहब्बत का सबब बनता है, फिर दूसरा जो इंसानी दस्तरस है शौरी, उसको वुस्सत मिलती है, समझ आती है कि मैं क्या सोचता हूं, मैं क्या कहता। और जो सीरत पाक तफसीर है कुरान करीम की, ये मुझे क्या रहनुमाई दे रही है। और फिर अल्लाह करीम ने फरमाया, फरमा दीजिए बेशक मुझे हुक्म हुआ है कि मैं सबसे पहले इस्लाम कबूल करूं। इसमें एक और सबक جو مجھ جیسے کمزور اور گناہگار لوگ مخلوق خدا کو بیان کر رہے ہوتے ہیں دین کا اختیار کرنا اور ان کی نجی زندگی کی شہادت کچھ اور ہوتی ہے. یہ بات نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس کی ہو رہی ہے. آپ اختیار کیے ہوئے ہیں, اس پر اللہ نے فرمایا کہ ساری پچھلی بات کے ساتھ کہ نہ صرف تمہاری باتوں کا رد ہے, جو حکم ہے اس کا پہلا بنفس نفیس جو نمونہ مبارک ہے وہ خود ذات مصطفیٰ صلی اللہ علیہ وسلم ہے. آج جب ہم عشق کے دعوے کرتے ہیں نا, تو آپ کے حکم کو اپنی زندگیوں میں ڈھونڈیں, پھر اس بحث میں جا کر ہمارا باہم تکرار ہو جائے گا. تو بجائے ایک دوسرے کو دیکھنے کے ہم خود کو خود دیکھنا شروع کریں, تو بجائے تکرار کے اس تجاوز کو ہم اپنی زندگیوں سے نکال سکتے ہیں, یعنی کمزوریوں کو دور کر سکتے ہیں. کہ میں سب سے پہلے اسلام قبول کروں, نبی کریم صلی اللہ علیہ وسلم نے اللہ کے حضور سجدہ ریز ہو کر سبحان ربی الاعلیٰ جہاں ارشاد فرمایا, وہاں آنے والے کو بھی یہی درس دیا. آپ صلی اللہ علیہ وسلم کا مزاج عالی کوئی ایسی محفل نہیں ملتی جہاں آپ عمومی تشریف رکھتے ہو. اب ایک بیان ہے جمعہ کا تو اس کی جگہ یہ ہے, لیکن نجی محافل جہاں بھی انعقاد ہوا آپ نے اپنے لیے کوئی جگہ مختص نہیں فرمائی. صحابہ کرام رضوان اللہ علیہ اجمعین میں جہاں بھی آپ تشریف رکھتے ایسا نہیں تھا, کیونکہ ایک جگہ مخصوص ہے کہ جی آپ نے یہیں بیٹھنا ہے, دوسری جگہ جو ہے آپ نہیں بیٹھیں گے اور اس جگہ پر کوئی اور نہیں بیٹھے گا. آپ جب بھی محفل میں تشریف لے گئے جہاں جگہ ملی وہاں آپ تشریف فرما ہوئے, یہ الگ بات ہے. جہاں آپ تشریف فرما ہوئے اس جگہ جیسی جگہ کو نہ رہی, یہ بات الگ ہے. آپ نے اپنے آپ کو مخلوق سے الگ نہیں فرمایا, اور بندگی کی وہ حصے جسے آپ نے اختیار فرمائے مخلوق کو اس سے وہ آشنائی دی کہ اللہ کے حضور سب کو سجدہ ریز کیا. عظمت اللہ کی بیان فرمائی اور اس عظمت کے بیان فرمانے کی آپ نے تعلیم فرمائی, عملی طور پر بھی فرمائی اور تربیت بھی فرمائی. تو جو پہلا باحثیت مسلمان باحثیت اسلام عمل ہے وہ نبی کریم صلی اللہ علیہ وسلم. پھر اس بات کا دوسرا حصہ کہ وہ جو عمل آپ صلی اللہ علیہ وسلم نے فرمایا اس کا درجہ کتنا اعلیٰ ہے. جہاں آپ نے سجدہ کیا ہے اور اس سجدے کی جو کیفیت ہے وہ کیا ہے, اس کو تو کوئی نہیں پہنچ سکتا. اقتداء کا حکم ہے, رہنمائی ہے کہ یہ راستہ ہے, اس راستے پر چلتا ہے مسافر. میں سب سے پہلے اسلام قبول کروں, پھر فرمایا ولا تکونن من المشرکین, اور آپ ہرگز مشرکوں میں سے نہ ہوئیے گا. نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرمایا کیا, یہ جتنا میں بیان کر آیا ہوں اس کا خلاصہ آتا ہے یہاں. فرما دیجئے کہ کیا میں اللہ کے سوا کسی اور کو اپنا مددگار بناؤں جو آسمانوں اور زمین کا پیدا کرنے والا ہے اور وہ کھانے کو دیتا ہے اور اس کو کوئی کھانے کو نہیں دیتا. فرما دیجئے بے شک مجھے حکم ہوا ہے کہ میں سب سے پہلے اسلام قبول کروں اور ہرگز مشرکوں میں سے نہ ہوں. یعنی جو دعوت دے رہے ہیں حق کو چھوڑنے کی, دنیا کی آسائش کا بتانے کی اور دنیا کی سہولتوں کا باہم پہنچانے کی, یہ خود محتاج ہے. انہیں وہ دے رہا ہے جسے کوئی نہیں دے رہا, اس کا تعلق چھوڑ کر یہاں آنا. وَلَا تَكُونَنَّ مِنَ الْمُشْرِكِينَ, اور آپ ہرگز مشرکوں میں سے نہ ہوئے. اب یہ بات ہمارے لیے ہے, انبیاء علیہ الصلوۃ والسلام معصوم عن الخطا ہے, مقربین نے بارگاہِ عشق دی, ہماری رہنمائی کا سبب اللہ نے بنایا. اور ان کا یہ جب فرمایا جا رہا ہے تو پھر سوچیں کہ یہ شرک کتنی بلا ہے, یہ تجاوز دین سے کتنی زیادتی ہے اپنے آپ سے. اللہ کریم ہمیں حق کو سمجھنے کی توفیق عطا فرمائے, عمل صالح کے جو ہیں انہیں اختیار کرنے کی توفیق عطا فرمائے. وقت پورا ہوا چاہتا ہے, زندگی رہی تو اس بات پر اگلے بیان میں گزارشات پیش کروں گا. جزاکم اللہ.